Treatment for kids. Healthy Smiles Ontario ke tahat. Dentistry on Mrs. Saga. 65 Montpellier Street, Unit 104, Mississauga Road and Financial Drive.
Call kijiye Dr. Nazia Rehman. 905-872-1100. Consultation absolutely for free. Dentistry on Mrs. Saga.
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اس لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے۔ میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، پی آر رینوولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں۔ canemsolutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں۔ ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں۔
گرل ان ہٹ مسز ساگا میں آرڈر وائے فون، عمران بھائی کو کال کریں۔
انتہائی لذیذ بریانی کھانا ہو یا پھر کڑھائی کھانا ہو یا پھر سٹیکس کو انجوائے کرنا ہے تو آپ آرڈر پلیس کیجئے 905-405-8383۔ گرل ان ہٹ۔
السلام علیکم، میں شبہات علی فرام میگا منی ایکسچینج۔ ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں۔ اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں۔ ہمارا فون نمبر ہے 905-279-4754 اور ہمارا ایڈریس ہے 4196 کوتھرا روڈ، مسیساگا۔
خوبصورت دانت، با اعتماد مسکراہٹ اور با اعتماد گفتگو، آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی زمین۔ فلنگز، کراؤنز، بریجز، کلیننگ، ایکسپٹنگ نیو پیشنٹس، فری کنسلٹیشن، دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا، 310 شیپرڈ ایونیو ایسٹ، 299-7466۔ گاڑی گھر یا کمرشل، جیسا کہ بزنس، ٹرکس، ڈیلیوری وہیکلز، کارگو وینز، ورک شاپس، گروسری اسٹورز، ریسٹورینٹس کی انشورنس کے لیے وقار عظیم سے رابطہ کیجیے گا۔ وقار عظیم یقینی بنائیں گے کہ کار، گھر یا کمرشل انشورنس کم از کم ریٹ پر لے کر دیں، مگر کوریج آپ کو بہترین سے بہترین ملے۔ یقیناً اپنے پیسے اور وقت کی بچت کے لیے ایماندار اور ریلائبل سروس، موسٹ کمپیٹیٹو ریٹس کے لیے وقار عظیم، 4163022522، 302-2522۔ بھائی، خواتین کو تو زیورات بہت اچھے لگتے ہیں۔ چوڑیاں لے لو، کڑے لے لو، چینز لے لو، سٹون جیولریز، روبی جیولرز کا نام یاد رکھنا۔ شادی بیاہ ہے یا عام کوئی چھوٹا برتھ ڈے پارٹی اپ یا کسی کو گفٹ دینے کے لیے، یو مسٹ وزٹ روبی جیولرز۔ گولڈ کا ٹریڈ ہے یا پھر ریپیئر ہے، روبی جیولرز، 7086 ایئرپورٹ روڈ، 9056776888۔ اکرم بھائی یا اسلم بھائی سے بات کیجیے گا۔
اسپیئر اینڈ مکھے مینس ویئر کلوتھنگ، فٹ کوالٹی ویلیو ایک ہی جگہ پر، کینیڈا میں دا اونلی ساؤتھ ایشین اون کسٹم سوٹنگ اینڈ شرٹنگ کمپنی۔ بربری، ہیری روزن، ہوگو باس جیسی کوالٹی آزمائش شرط ہے۔ 100% اٹالین ووڈ سے بنے سوٹ صرف 249.99 میں۔ اور بھی زبردست ڈیلز کے لیے وزٹ کریں اسپیئر اینڈ مکھے مینس ویئر، 1535 میرسا ڈرائیو، یونٹ 1920، مسساگا۔ کال 905-670-3388، www.spearandmckay.com۔
ہلو، کہاں ہو؟ نکلے نہیں ابھی تک؟
یار بہت کام ہے۔
کتنا ٹائم لگے گا؟
پتا نہیں، گھنٹہ اور لگے گا۔
اوہو، ٹھیک ہے، بیٹھے رہو آفس میں۔
ہاں، کام ختم ہوگا تبھی نکلوں گا۔
ابھی بتاتی ہوں، یہ لو۔
دیسی باسمتی رائس کا کھلتا مہکتا لمبا دانا، ہر نوالے کو دے ایک خاص لذت۔ دیسی باسمتی، سیدھی بات، دیسی سواد۔
416-502-8000 سٹریس چاہے لاکھتا ہو یا کاکتا، اس زندگی مشکل کر دیتا ہے۔ باقی باتیں ایک طرف، فائنینشل سٹریس کا حل ہے شیراز شفیق، جن کے پاس ہیں ملینز آف ڈالرز کے پرائیویٹ فنڈز۔ لاسٹ منٹ کلوزنگز ہوں یا ڈیفیکلٹیز، سبھی کے لیے شیراز شفیق، 416-502-8000، لائسنس نمبر 10845، انڈیپینڈنٹلی اونڈ اینڈ آپریٹڈ۔
यूं ही चलना चल रही, यूं ही चलना चल रही, प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल, होलसेल रेट पाकिस्तान, इंडिया और मिडल ईस्ट, एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट एक्सीलेंट।
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस, अफोर्डेबल, इजी एंड डिस्काउंटेड एयरफेयर्स।
Airwing Travel and Tours,
नाज़रीन वेलकम बैक अगेन एंड सब 6:05:58 हमारी घड़ियों में हो चुके हैं। ट्यूसडे का दिन है, मई की 28 एंड 18 डिग्रीज टेम्परेचर हमारे शहर हमारे मोहल्ले में हो रहा है। एंड चलेंगे अब न्यूज की जानिब। न्यूज के लिए साहब ये समझ लीजिए कि इसको somebody has to sponsor it and people who sponsored this portion of the news is On top बटाला हलाल मीट। बटाला सुपरमार्केट पे पहुंच जाइए, बटाला सुपरमार्केट पे हलाल गोश्त हलाल चिकन। पाकिस्तान हिंदुस्तान की ग्रोसरी चाहिए हो आपको, ये आपने जाना है 200 मार्कम रोड मार्कम एंड एग्लेडेंट के कॉर्नर पर इन स्कारबेरिया। 4162643111 इनका फोन नंबर है। सब ईद की आमद है और ऑफकोर्स ईद पे आप कुर्बानी भी करनी है आपने, तो मुस्लिम वेलफेयर कनाडा को याद रखें। अगर आपने GTHA में अगर आपने कुर्बानी करनी हो तो यहां का तीसरा हिस्सा जो है आप ये कुर्बानी का वो आप इन्हें दे सकते हैं ताकि ये नीडी लोगों को यहां पर रिगार्डलेस ऑफ कलर रेस एंड रिलीजन जिसने भी आके मुस्लिम वेलफेयर कनाडा का दरवाजा खटखटाया उसकी ये मदद करते हैं। ये नहीं पूछते कि आपका रिलीजन क्या है, आपका कलर क्या है, आपका देश बदेश क्या है। आप मुस्लिम वेलफेयर कनाडा को याद रखें और अगर आपने पाकिस्तान में कुर्बानी करानी हो तो गाय का एक हिस्सा आपको $105 में मिलेगा जो आपके बिहाफ पे ये लोग पाकिस्तान में कुर्बान करके लोगों को बांटेंगे। और अगर आपने वहां पर बकरा कुर्बानी देना है तो $200 का एक बकरा आपके लिए कुर्बानी दी जाएगी। mwcanada.org पे जाइए, बाकी की सारी इन्फॉर्मेशन आपको मिल सकती है mwcanada.org पे। ओपन माइक कैफे की बात कर चलो, ओपन माइक कैफे ये सब आपको मिलता है 1310-1310 डंडास स्ट्रीट, डंडास एंड डिक्सी के कॉर्नर पर, इनमें से सागा। आप पाकिस्तान के लजीज खाने हो आपने तो ओपन माइक कैफे पे पहुंचिए। 4165266800 इनका फोन नंबर है। डेंटिस्ट्री ऑन मिसेस सागा, डेंटिस्ट्री ऑन मिसेस सागा डॉक्टर नाजिया रहमान यहां पर होती हैं। इनका कहना है कि फैमिली ब्रेसेस कॉस्मेटिक एंड इम्प्लांट डेंटिस्ट्री क्लोज टू योर होम, दोनों लोकेशन ब्रैम्पटन के इलाके में। न्यू एंड इमरजेंसी पेशेंट्स आर ऑलवेज वेलकम। कॉम्प्रिहेंसिव डेंटल केयर, मॉर्निंग इवनिंग वीकेंड्स एंड सेम डे इमरजेंसी अपॉइंटमेंट्स यहां हो सकते हैं। डायरेक्ट बिलिंग टू इंश्योरेंस एंड ईजी पेमेंट ऑप्शन के पास है। डॉक्टर नाजिया रहमान हमारी आपकी डेंटिस्ट, 9058721100 इनका फोन नंबर है। चलिए सब दे सकते हैं आपको न्यूज की जानने पर, न्यूज के लिए हमारे साथ बैठी हैं यहां पर, हाँ जी वही शख्सियत शाजिया मलिक जी। अस्सलाम वालेकुम रहमतुल्लाह, कैसी हैं?
वालेकुम सलाम अजय भाई, क्या चक्कर है आपके?
चक्कर कुछ नजर आया आपको?
हाँ नजर आ रहे हैं मुझे। चक्कर ये है कि जिस दिन आपने ब्लैक पहना होता है उस दिन हमने नहीं पहना होता, जिस दिन हमने पहना होता है आपने नहीं पहना होता। ये आजकल दिल मिल नहीं रहे,
मिल नहीं रहे हैं, मामला कुछ गलत है,
कुछ गलत है ना। ये देखें जैसे हमारे लोगों ने दिल मिलाने की कोशिश की पाकिस्तान में ना, वो एक क्राउड जो था वो बड़ा जरा मॉडर्न किस्म का था, वो बात कर रहा था जेनिफर लोपेज की। तो जेनिफर लोपेज को शॉर्ट में जेलो बोलते हैं ना, तो वो उनकी बातें सुन रहे थे। तो साथ में एक वो पीले स्कूल वाला क्राउड बैठा हुआ था, तो वो हर बात पे कहे जेलो ने ये किया, जेलो के तुमने कपड़े देखे, जेलो का तुमने वो स्टाइल देखा। तो जो साथ वाले थे उनको कुछ खास समझ नहीं आई, उन्होंने भी जेलो जेलो करने शुरू कर दिया, मगर कैसे, चाय रखी एक दूसरे के सामने कहा जेलो, फिर रोटी रखी कहा जेलो, फिर जी दूसरे ने जूती उतारी थी, जूती लाके सामने रखी बोला जेलो। देख ले वाजिद भाई कितने
यूज करना उनको आता है,
यूज करना आता है, जेलो को यूज करना,
जेलो को यूज कर दिया,
पूरे का पूरा जेलो यूज कर लिया। ठीक है
जी।
कितने सिंपल पीपुल है हमारे वैसे,
वेरी सिंपल जी,
सिंपल पीपुल,
एकदम सिंपल पीपल,
पीपुल
पीपुल,
यस सिंपल पीपुल,
सिंपल पीपुल पीपुल
है जी, जो कि आपको ट्रांटो में नहीं मिलेंगे, सिर्फ पाकिस्तान में,
एकदम पाकिस्तान।
ठीक है जी, ऐसा है। अच्छा जी, अच्छा जनाब, दिस पार्ट ऑफ द प्रोग्राम इज बीइंग ब्रॉट टू यू बाय हेवनली डिजर्ट्स। हेवनली डिजर्ट्स इसलिए कि ऐसे जबरदस्त डिजर्ट्स हैं जो आपको कहीं पे भी नहीं मिलेंगे और बहुत डिफरेंट टाइप के मिलेंगे, यानी कि बहुत सारा डिफरेंट स्टाइल है इनका, यानी कि जैसे आपको मिल सकते हैं संडे जॉर्ज मिल सकते हैं, ब्रिटिश क्लासिक्स मिल सकते हैं, क्रेपेज बहुत सारे मिल सकते हैं। तो आप इधर जाएंगे तो आपको लग्जरी कैफे मौका आपको मिलेगा, ठीक है, यानी कि किसी से मिलने का मौका भी मिल सकता है और आप खुद भी यहां पे मौका क्रिएट कर सकते हैं। तो आप प्लीज इधर हेवनली डिजर्ट्स पे जाएं, इनका नंबर है 5840 मेविस रोड और यूनिट 2 मिसिसागा, नंबर यानी कि एड्रेस, ठीक है जी, और फोन नंबर है इनका 9052030086। इसके अलावा ओंटारियोज लार्जेस्ट पाकिस्तानी हलाल बफे विलेज टेस्ट, फैसल चट्टा साहब के दो अब माशाल्लाह से रेस्टोरेंट्स हैं, आप कहीं पे भी जाके बैठ के भी उनके खाना खा सकते हैं या कि आप टेक आउट कर सकते हैं। और एक जो उनका रेस्टोरेंट है वो मिसिसागा में है और इसका है एड्रेस जो है 4141 डिक्सी रोड मिसिसागा, और इसका नंबर है 9052323663। इसके अलावा जो ओकविल में इनका रेस्टोरेंट है वो है 2294 लेक शोर रोड वेस्ट, और इसका नंबर है 9052262294। अच्छा जनाब, कल हमने आपके साथ दो स्पेशल रिपोर्ट्स की थी जो आपने बहुत ज्यादा पसंद की, एक तो रफा के ऊपर हमने की थी और दूसरी हमने की थी जो इंडिया के अंदर इलेक्शंस चल रहे हैं उसके ऊपर। तो बहुत सारे लोगों ने कहा कि बहुत सारी डिटेल्स जो थी वो नहीं पता थी इंडिया के बारे में। इंडिया में असल में तकरीबन 1 बिलियन के करीब लोग हैं और वहां पे जो है 7 स्टेजेस के अंदर इलेक्शंस होते हैं, दुनिया के सबसे बड़े इनफैक्ट इलेक्शंस होते हैं इंडिया के अंदर, और पॉसिबल नहीं है कि एक फेज के अंदर वहां पे किया जाता है, इसलिए स्टेट्स को डिवाइड किया जाता है और डिफरेंट स्टेट्स में फिर डिफरेंट स्टेजेस के ऊपर होता है। जो May 25th था अभी जो गुजरा है उसमें लेटेस्ट उनका 6th जो स्टेज का इलेक्शन था वो हुआ था और अब बस एक आखिरी लास्ट स्टेज का इलेक्शन रह गया है और उसके बाद जो 1 जून को होगा और 4 जून को फिर उनके रिजल्ट्स आएंगे। तो इसके ऊपर एक और, क्योंकि आपका कल जब मैंने इंटरेस्ट देखा, बहुत सारे जब मुझे मैसेजेस आए तो मैंने सोचा कि आज भी आपके साथ एक स्पेशल रिपोर्ट की जाए इंडिया के ऊपर, वो बिल्कुल राइट एट द एंड ऑफ द न्यूज हम करेंगे, तो आप उसको भी सुने देखें और वहां पे भी देखें कि लीडर्स जो हैं क्या वहां पे भी स्लग फेस्ट जिसको मैं बोलती हूं, बिल्कुल एब्सोल्यूट स्लग फेस्ट वहां पे चल रहा है। कल तो मोदी जी ने आपको पता ही है हद कर दी, बोल दिया तुम लोग मुजरे करते हो और जिहादियों को वोट देते हो, उसके ऊपर फिर दूसरे लीडर ओवैसी जैसे वो भी बड़े भड़के, उन्होंने कहा भंगड़ा करते हो डिस्को करते हो। तो आज भी कुछ ऐसे बयान काफी कुछ हैं, ऐसे सख्त तो नहीं है मगर काफी है, तो वो आज आप फिर से बिल्कुल राइट एट द एंड ऑफ द न्यूज स्पेशल रिपोर्ट जो इंडिया के ऊपर, इंडिया इलेक्शंस पे, उसमें आप देखेंगे। अभी हम अपनी शुरू करते हैं जी दूसरी न्यूज। कनाडा के अंदर जनाब जो आज एक जो हमारे एमपी हैं अर्पण खन्ना साहब, उन्होंने पार्लियामेंट के अंदर जो इमिग्रेशन मिनिस्टर हैं मार्क मिलर साहब, उनसे पूछा कि भाई पुलिस क्लियरेंस अब जरूरत है लोगों को आने के लिए कि नहीं आने के लिए। आपको पता ही है कि जो लिबरल इमिग्रेशन की पॉलिसी है वो काफी दफा चेंज हो चुकी है और काफी लोगों को प्रॉब्लम थी जो टेम्पररी तौर पे यहां पे कैनेडियंस आते थे या कुछ इंटरनेशनल स्टूडेंट्स आते थे, तो उसके लिए बहुत लंबी पुलिस क्लियरेंस जो थी वो चाहिए होती थी। तो उसके ऊपर आज इन्होंने कहा जी कि अब ये मैंडेटरी नहीं है कि आपके पास पुलिस क्लियरेंस हो अगर आप टेम्पररी बेसिस पे कंट्री में आ रहे हैं। इसकी डिटेल्स जो है मार्क मिलर साहब ने देते हुए उन्होंने कहा जी कि चूंकि उसकी वजह क्या है, उसकी वजह यह है कि आपकी वेरिफिकेशन जो है वो मेनली होती है आपके बायोमेट्रिक्स से। बायोमेट्रिक्स क्या है? जिसमें आपके फिंगरप्रिंट्स लेते हैं, तो वो क्रॉस चेक किया जाता है जो एनफोर्समेंट एजेंसी के अंदर लोग हैं उसके डेटाबेस के साथ इंटरनेशनली, तो उससे पता चल जाता है कि आपके कोई पुलिस रिकॉर्ड्स हैं कि नहीं है। तो इसलिए उन्होंने आज कहा जी कि कनाडा के अंदर जो टेम्पररी रेजिडेंट्स आ रहे हैं उनको पुलिस सर्टिफिकेट्स की अब जरूरत नहीं रहेगी, लेकिन हां अगर कोई किसी जगह पे कोई ऑफिसर जो है वो ऑन हिज ओन ये सोचता है कि केस बाय केस बेसिस ये वेरी करेगा कि अगर किसी सर्टन आदमी का पुलिस वेरिफिकेशन करने की जरूरत है तो फिर वो करेगा, वरना कनेडियन गवर्नमेंट की ये अब रिक्वायरमेंट नहीं रही है। तो ये जरा शायद कुछ थोड़ी सी सहूलत होगी टेम्पररी आने वालों की, क्योंकि पुलिस आपको पता है वेरिफिकेशन काफी लॉन्ग टाइम ले लेती है। आज एक रिपोर्ट आई है नेशनल सिक्योरिटी एंड इंटेलिजेंस रिव्यू एजेंसी की, और उसने कहा है जी सीसीस जो है उसके पास ट्रैकिंग का सिस्टम ही नहीं है और उनको कभी कभी समझ नहीं आती है कि स्पेसिफिक इंटेलिजेंस ऑन फॉरेन इंटरफेरेंस जो है उसको रीड कैसे किया जाए, यानी इतनी कैपेबिलिटी नहीं है उनके पास। अच्छा इसके ऊपर
बहुत हैरानकुन बात है,
बड़ी हैरानकुन बात है, उसकी उन्होंने डिटेल्स दी हैं। अच्छा उन्होंने कहा जी कि सीसीस के पास ये जब सारी चीजें आती हैं जैसे कि पिछले दो इलेक्शंस के अंदर आई थी, तो उनको डिसीजन नहीं ले रहे थे कुछ लोग जो वहां पे बैठे हुए थे कि इसको कैसे जो है वो डिसमिनेट किया जाए और इसको जो है ये कैसे डायरेक्टली इंटरफेरेंस इसको माना जाए और ये कैसे हमारे इलेक्शंस के ऊपर जो है इफेक्ट करेगा। उन्होंने कहा जी बहुत सारे डिसएग्रीमेंट्स थे जो इंटेलिजेंस यूनिट्स हैं उनके अंदर और सीनियर पब्लिक सर्वेंट्स जो हैं उनके बीच में, और उनको पता नहीं चल रहा था कि ये फॉरेन इंटरफेरेंस है, ये लेजिटिमेटली डिप्लोमेटिक एक्टिविटी है, इसको क्या रीड करना है फॉरेन इंटरफेरेंस के तौर पे या कि इसको नहीं करना है, इसको एग्जामिन कैसे करना है, इस तरह की बहुत सारी डिसएग्रीमेंट्स थी। आपको पता ही है कि ये सारी फॉरेन इंटरफेरेंस की चीजें उस वक्त आई थी जिस वक्त ये कहा गया था कि हमारे जो कनाडा के डेमोक्रेटिक इंस्टीट्यूशंस हैं उसके अंदर शायद चाइना जो है वो इंटरफेरेंस कर रहा है, और उसके बाद इंडिया की जो है वो भी अलेजली बात आई थी। और सबसे पहले ये बात उस वक्त आई थी जब जो कंजर्वेटिव पार्टी के एमपी थे माइकल चोंग, उन्होंने कहा था जी कि मुझे जब मैं इलेक्शन ट्रेल पे था तो मुझे कुछ इंटिमिडेट करने की कोशिश की गई थी। अच्छा ये जो रिपोर्ट है इसके अंदर माइकल चोंग साहब का नाम तो नहीं है, लेकिन इसके अंदर जाहिर है कि चाइना का जिक्र जरूर है कि इस तरह की जो चीजें होती हैं उसके अंदर चाइना का रोल देखा जा रहा है, और बहुत सारी इंटेलिजेंस जो हमारी एजेंसीज हैं उनको ये रिपोर्ट्स मिलती हैं लेकिन उनको रीड करना नहीं आता उनको प्रॉपरली। तो ये जो है जाहिर है कि बड़ा सोर्स ऑफ कंसर्न है कि अगर, क्योंकि ज्यादातर चीजें जाहिर है कि एनक्रिप्टेड होती हैं तो उनको जो है फिर डीकोड करना बड़ा जरूरी है, तो अगर उनको डीकोड नहीं करा जा रहा, पढ़ा नहीं जा रहा,
कैसे पढ़ा जाएगा?
हाँ तो फिर वो
डीकोड नहीं करेंगे तो कैसे पढ़ा,
कैसे पढ़ेंगे? हाँ जी, तो अगर उनको डीकोड करने का तरीका नहीं आता तो ये तो बड़ी मुश्किल की फिर बात है। आज जो ऑन्टेरियो के अंदर बड़ी खबर है वो ये है कि ऑन्टेरियो और फेडरल गवर्नमेंट की जो बहुत अरसे से लड़ाई चल रही थी कि उनको एक्स्ट्रा फंड्स चाहिए थे अफोर्डेबल हाउसिंग बनाने के लिए, वो इनके बीच में अब अग्रीमेंट हो गया और इस सिलसिले में 357 मिलियन डॉलर्स जो हैं वो स्पेंड किए जाएंगे अफोर्डेबल हाउसिंग के अंदर यहां पे आने वाले दिनों के अंदर। ऑटवा जो था उसने कहा था जी कि हम फंडिंग आपको कैसे देंगे क्योंकि आप अपना जो है 2018 में जिस वक्त ये सारी डील साइन की थी कि आप अपने टारगेट्स को रीच नहीं कर सकते हैं। ऑटवा ने इनको ऑन्टेरियो को कहा था कि 19,660 न्यू अफोर्डेबल हाउसिंग यूनिट्स जो हैं 2028 तक आपने बनाने हैं, लेकिन ऑन्टेरियो की गवर्नमेंट जो थी अपने गोल में बिहाइंड थी। 1,184 इन्होंने कहा था कि हम यूनिट्स बना पाएंगे 2024-2025 के एंड पे। मार्च में फेडरल हाउसिंग मिनिस्टर शॉन फ्रेजर ने इसके ऊपर कहा था कि 94% अगर ये हासिल कर सकेंगे 3 ईयर्स में और फिर कहेंगे कि हम एक एक्शन प्लान बनाएं और इनको फंडिंग दें टू बिल्ड अफोर्डेबल हाउसिंग, सो इट डजंट मेक एनी सेंस अगर ये अपने जो टारगेट्स हैं उनको मीट नहीं कर सकते हैं। तो काफी अरसे से ऑन्टेरियो और फेडरल गवर्नमेंट की बातचीत चल रही थी। अलबत्ता जी ऑन्टेरियो गवर्नमेंट ने कहा कि हम अपना रीवैम्प करेंगे प्लान और आपको एक नया एक्शन प्लान सबमिट करेंगे फॉर 2025-28 बाय December 31st, जिसमें कि हम आपको बताएंगे कि हम अपने टारगेट्स जो है पूरे कर सकते हैं, जिसके ऊपर भी फेडरल गवर्नमेंट ने आज इनको ये फंड्स रिलीज करने का वादा दिया है। ईस्ट यॉर्क के अंदर बहुत सारे जो लोग थे उनके पास बिजली नहीं थी. अकॉर्डिंग टू हाइड्रो टोरंटो हाइड्रो 1000 के करीब और एट वन पॉइंट तो 4000 के करीब जो कस्टमर्स थे ईस्ट यॉर्क में उनके पास जो था पावर नहीं था. एंड दिस वाज इन द विसिनिटी ऑफ माइकल गैरन हॉस्पिटल. और ये जो स्ट्रेच है सारी वो है डैनफोर्थ एवेन्यू टू सेंट क्लेयर एवेन्यू बिटवीन मेन स्ट्रीट एंड डॉनलैंड्स एवेन्यू. और उसमें उन्होंने कहा था जी कि बहुत सारा डैमेज आ गया है ओवरहेड इक्विपमेंट में, उसकी वजह से ये नहीं है. लेकिन अभी जो हमारे पास थोड़ी देर पहले कोई घंटा पहले न्यूज आई है उसमें कहा गया है कि ये जो पावर है ये रिस्टोर कर दी गई है और इसमें स्विचिंग की थी उन्होंने, उसकी वजह से इनको मिल गया और उसके ऊपर काम जो है वो जारी है या खत्म हो चुका है अभी, तो इसकी वजह से अब लोगों के पास पावर है. लेकिन इस सारे चीज के दौरान जो हॉस्पिटल था उस पर कोई इम्पैक्ट नहीं आने दिया गया, उसके पास बिजली तो जो थी वो सारा वक्त थी. एयर इंडिया की एक फ्लाइट जो थी जो दिल्ली को जा रही थी वो थोड़ी उड़ने के बाद थोड़ी देर में वापस पियर्सन पे आ गई. हालांकि उसके पास मैंडेट नहीं था कि वो वापस जो है आके लैंड करे. फ्लाइट AC042 ने टेक ऑफ जिस वक्त किया तो उसको पता चला जी कि उसका एक इंजन जो है वो क्लोज हो गया है. अकॉर्डिंग टू न्यूज जैसे ही उसने टेक ऑफ किया, वैसे तो एयर कनाडा कहता है कि अगर हमारा इंजन जो है एयरक्राफ्ट का ऐसे हमने डिजाइन किया हुआ है कि वो क्लोज हो भी जाए तो वो सेफली फ्लाई कर सकता है, लेकिन शायद इतना लंबा सेफली नहीं फ्लाई कर सकता होगा. तो पायलट ने यही सोचा कि उसको जो है लैंड किया जाए. उसने पियर्सन से इजाजत मांगी कि भाई मुझे लैंड करने दिया जाए क्योंकि उसका स्केड्यूल नहीं था वापस आने का. तो अब पता नहीं उसको इजाजत मिली कि नहीं, लेकिन उसने भरा जी फौरन. हाँ
इजाजत मिल गई उनको,
इजाजत मिल गई फिर तो शायद, इसलिए उन्होंने इमीडिएटली जैसे ही टेक ऑफ किया उसके बाद उन्होंने उसको लैंड कर लिया. तो ये फ्लाइट जो थी ये कल जानी थी, ये जो थी AC042, तो आज ये फ्लाई फिर की है, दिल्ली की तरफ रवाना हुई है, तो कल ये नहीं कर पाई थी. कैनेडियन ऑटोमोटिव एसोसिएशन CAA जिसको कहते हैं जी, उसकी भी आज रिपोर्ट आई है और उसने 10 वर्स्ट रोड्स जो है उनका जिक्र किया है, जिसमें कि उन्होंने कहा जी कि एक जो हैमिल्टन की स्ट्रीट है जिसका के नाम है एबरडीन एवेन्यू, दैट इज द वर्स्ट रोड इन ऑन्टेरियो बिकॉज ऑफ पॉट होल्स, पुअर मेंटेनेंस एंड ट्रैफिक कंजेशन. ये इन्होंने आज अपनी रिलीज की है वर्स्ट रोड्स लिस्ट 2024, जिसमें कि माशाल्लाह से ये जो है टॉप के ऊपर है. उसके ऊपर जो है उसके बाद जो है एग्लिंगटन एवेन्यू वेस्ट टोरंटो के अंदर सेकंड वर्स्ट है, हैमिल्टन का बर्टन स्ट्रीट थर्ड वर्स्ट, ओंटारियो स्ट्रीट इन मिसिसागा, ब्लूर स्ट्रीट वेस्ट, फिंच एवेन्यू वेस्ट, लेक शोर बुलेवार्ड ईस्ट, ये तमाम के तमाम जो हैं वर्स्ट रोड्स इन ओंटारियो के अंदर आते हैं और इनके ऊपर कोई ज्यादा मेंटेनेंस पे ध्यान नहीं किया जा रहा. ये CAA वाले कहते हैं जी कि हमने कोई तकरीबन 2 decades बैक हमने ये रिपोर्ट्स निकालनी शुरू की थी जिसमें कि देखा जाता था कि रोड्स की जो है वो क्या कंडीशन है, तो उसके ऊपर फिर जो है उसी सिलसिले की आज भी
फॉर मेनी इयर्स फिंच वाज द वन.
जी जी जी,
जो वर्स्ट थी मगर अब फिंच का नंबर 8 आ गया है,
आ गया है. मिल्टन जो है वो टॉप पे है,
एग्लिंटन हमारे
एबरडीन एवेन्यू
एग्जैक्टली,
या दैट इज ऑन द टॉप. ठीक है. अच्छा जनाब, यानी आप सोचें कि ये थर्ड वर्ल्ड कंट्री जो है उसकी हम न्यूज नहीं कर रहे, हम फर्स्ट वर्ल्ड कंट्री की न्यूज कर रहे हैं. टिक सीजन जो है जी खटमल खटमल का सीजन है जी, बहुत ज्यादा हाई हो गया है और उसमें वो कह रहे हैं जी कि ये जो टिक बॉर्न इलनेसेस जो है, यानी आप सोचें कि अगर पाकिस्तान में आप किसी को कहें कि खटमल ने काट लिया और अब तुम बीमार हो जाओगे तो वो हंसेगा. यहां पे जी वो कहते हैं इंतहाई डेंजरस टिक्स हैं ये जो खटमल है और ये अगर काट ले, कुछ जो किस्में हैं इसकी, वैसे तो इसकी कोई तकरीबन 13 टिक स्पीशीज हैं तो, लेकिन एक जो खास किस्म की है अगर वो इन्फेक्टेड हो और वो आपको काट ले तो ह्यूमंस के अंदर लिम डिजीज जो है वो आ जाती है. अभी तक इस साल में 1124 ब्लैक लेग टिक्स जो हैं उसने ट्रांसमिट की है डिजीज, और वो कहते हैं जी कि ओवर 600 जो हैं फाइंड आउट किया गया है कि उन्होंने जो है बड़ा इफेक्ट किया है ह्यूमंस को. और वो कहते हैं जी कि ये जो नंबर है ये बड़ा हो गया है. इन 2019 सिर्फ 120 केसेस जो थे वो सामने आए थे, अभी 600 केसेस जो हैं वो सामने आए हैं. तो जनाब खटमलों से बचें और खटमलों से भी बचें इस मुल्क के अंदर.
बेड बग्स होते थे पहले,
पहले बेड बग्स होते थे,
बेड बग्स की जगह आप ये
टिक्स आ गए हैं,
टिक्स आ गए
ब्लैक लेग टिक्स. हाँ जी ये ऐसे. अच्छा जी, यूके के प्रेसिडेंट जो है ज़ेलेंस्की साहब, वो जो है अब उनको तो बस हीरो बने हुए हैं, मौका मिला हुआ है, तो उन्होंने कहा जी कि पुतिन साहब के लिए ये बड़ी अच्छी खबर होगी अगर बाइडन साहब जो हैं एक जो पीस मिट जो होने वाला है स्विट्जरलैंड में नेक्स्ट मंथ, उसमें अगर वो नहीं आएंगे, ब्रसल्स में आए हुए हैं और 10 ईयर जो है सिक्योरिटी पैक्ट बेल्जियम के साथ जो है ये साइन कर रहे हैं, और उन्होंने कहा जी कि ये जो June 15-16 को लुसर्न के अंदर जो ये जो कॉन्फ्रेंस हो रही है, अगर इसको उन्होंने अटेंड ना किया तो एक स्टैंडिंग ओवेशन जो है पुतिन साहब को दिया जाएगा। अभी तक अनक्लियर है कि ये क्या अचीव करना चाहते हैं, लेकिन इन्होंने ये कहा है कि इस कॉन्फ्रेंस के अंदर 160 डेलीगेशन जो उनको इन्वाइट किया गया है, जिसमें कि शामिल है मेंबर्स ऑफ G7, G20, EU, काउंसिल ऑफ यूरोप एंड यूनाइटेड नेशंस। उनको एक्सपेक्ट करते हैं कि जी चाइना और ब्राजील जो हैं वो भी शायद इसके अंदर पार्टिसिपेट करेंगे। उन्होंने कहा जी कि जितनी ज्यादा पावरफुल वॉइसेज इसके अंदर होंगी उतना ही ज्यादा ये समिट जो है पीस समिट जो है वो ज्यादा सक्सेसफुल रहेगा। तो पाया ना, आप तो पीस की तरफ जा ही नहीं रहे हो, आप तो रोज हर किसी से नए 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 वेपन्स मांग रहे हो, तो पीस कैसे आएगा? तो फिर इसका क्या मकसद है आपका, ये पीस कॉन्फ्रेंस का ये जो करा रहे हो स्विट्जरलैंड में, इसका क्या मकसद है? स्विट्जरलैंड की सैर करनी थी आपने, वैसे ही अच्छा थे आप। तो ये जनाब आज जो है वो खबर है। अच्छा जी, आज अगर आपने देखा होगा आज की सबसे बड़ी इंटरनेशनल खबर जो है, सबसे बड़ी, एंड आई एक्चुअली मीन सबसे बड़ी, बिग विद अ बिग बी, अगर आप ट्विटर के ऊपर भी ट्रेंड देख रहे हैं या बाकी भी देख रहे हैं, ये जो सबसे पहले रॉयटर्स ने ये जो ब्रेक की थी न्यूज सुबह, स्पेन, आयरलैंड और नॉर्वे ने फॉर्मली पैलेस्टीनियन स्टेट जो है उसको रिकग्नाइज कर लिया है। आज जो है इसका जिक्र जो है मैड्रिड, डबलिन और ऑस्लो के और जो लीडर्स हैं उन्होंने ये किया। जाहिर है कि इसराइल जो है इसके ऊपर उसने काफी गुस्से का इजहार किया, और इन्होंने तीनों कंट्रीज ने कहा है कि हम अब एक्सेलरेट करेंगे एफर्ट्स के गाजा के अंदर सीज फायर आए, और हम होप करते हैं कि दूसरे भी जो यूरोपियन यूनियन के कंट्रीज हैं वो हमारी इस बात को फॉलो करेंगे। स्पेनिश प्राइम मिनिस्टर पेड्रो सैंचेस जो हैं वो अपने टीवी के एड्रेस में उन्होंने कहा जी कि हम चाहते हैं कि हर कोई इस चीज को रिकग्नाइज करे और समझे कि पीसफुल फ्यूचर पैलेस्टीनियन स्टेट का जो है वो इसराइल के साथ रहने में है, और पीस और सिक्योरिटी उसी वक्त उस रीजन में आएगी। एक यूनिफाइड पैलेस्टीनियन स्टेट इंक्लूडिंग गाजा स्ट्रिप एंड वेस्ट बैंक अंडर जो है पैलेस्टीनियन अथॉरिटी जब होगी विद ईस्ट जेरूसलम एज इट्स कैपिटल, तो ही रीजन के अंदर पीस आएगा। इसका मतलब है कि 146 अब जो यूनाइटेड नेशंस के मेंबर्स हैं ऑफ 193 वो बिल्कुल इस बात को मानते हैं कि एक जो है पैलेस्टीनियन स्टेट होनी चाहिए। स्पेनिश प्रेसिडेंट जो है वो जॉस एल्बरेज, उन्होंने कहा जी कि पीए जो है उसने उन्होंने कहा जी कि ये बहुत जरूरी है कि एक पैलेस्टीनियन स्टेट जो है उसको रिकग्नाइज किया जाए। पीए जो है यानी कि पैलेस्टीनियन अथॉरिटी, उन्होंने इस चीज को वेलकम किया है। सैंचेस साहब ने भी इसके ऊपर बात करते हुए कहा कि भई ये जो हैं चेंजेस जो हैं प्री 1967 बॉर्डर्स की उनको हम बिल्कुल रिकग्नाइज नहीं करते हैं, और सारी पार्टीज जो है उनको एग्री करना पड़ेगा अनलेस एंड अनटिल वो करेंगी कि भई हम ये चेंजेस को मानते हैं, हम नहीं मानेंगे। आयरलैंड का डिपार्टमेंट ऑफ फॉरेन अफेयर्स जो है उसने भी आज कहा है जी कि हम जो हमारा रिप्रेजेंटेटिव ऑफिस है रमल्ला में इन वेस्ट बैंक, उसको अब हम एम्बेसी बनाएंगे और एक एम्बेसडर वहां पर अपॉइंट करेंगे, और जो पैलेस्टीनियन मिशन आयरलैंड में है उसको एम्बेसी का अब हम दर्जा देंगे। तो नॉर्वे जो है उसने भी आज कहा है जी कि हम पैलेस्टीनियन स्टेट को मानते हैं, और इस तरह से अब ये तीन जो है बड़े इंपॉर्टेंट कंट्रीज यूरोप के अंदर इन्होंने इस तरह की बात की है। पोप फ्रांसिस जो है 87 इयर्स उनकी एज है, बड़ी इज्जत है वैसे तो दुनिया में, लेकिन उनके ऊपर बड़ा एतराज आया है क्योंकि उनके ऊपर कहा गया है कि उन्होंने बड़ा होमोफोबिक एक जो स्लर है वो यूज किया है। उनकी मुलाकात जो थी इटालियन बिशप्स के साथ हो रही थी, और उसमें उनसे पूछा गया था कि क्या गे मैन जो है उनको इजाजत दी जाएगी कि वो प्रीस बने, तो उसके ऊपर इन्होंने जो है ये बात कही थी। दिस इज अकॉर्डिंग टू इटालियन मीडिया ला रिपब्लिका एंड कॉरियर देला सेरा न्यूज पेपर। उन्होंने कहा जी कि लास्ट वीक एक प्राइवेट मीटिंग इनके साथ हुई थी जो लोगों की प्रीस की, तो उसमें उन्होंने कहा था कि प्रीस्टूड जो है आप उन लोगों को दे सकते हैं, तो उन्होंने कहा था कि नहीं बिल्कुल नहीं, और उन्होंने एक इटालियन वर्ड यूज किया था फ्रोकिया जीन, तो उसके ऊपर फ्रोशिया जीन जो कि बहुत ही गंदा लफ्ज समझा जाता है इंग्लिश में, वो एफ वर्ड के अंदर आता है वो तो लोगों का कहना था वहां पे कि शायद पोप साहब जो हैं वो स्पेनिश बोलते हैं और उनको ये वर्ड का शायद मतलब नहीं पता था, तो इसलिए उन्होंने ये ऑफेंसिव वर्ड यूज किया। तो आज पोप साहब ने اس کے اوپر جو ہے اپولوجائز کیا ہے. بہرحال یہ کافی بڑا جو ہے مدعا بنا اور اس کے اوپر اٹھایا. جو ایجپٹ اور اسرائیل کا جو بارڈر ہے جی, ادھر اسرائیل نے کچھ شوٹنگ کی ہے جس کی وجہ سے ایک ایجپشن سیکیورٹی جو ٹیم کا ممبر ہے اس کی ڈیتھ ہوئی ہے. ایجپٹ کے ملٹری کے سپوکس پرسن کالونل غریب عبدل حفیظ غریب جو ہیں انہوں نے یہ بات کی ہے. انہوں نے کہا جی کہ یہ ایک جو گولیاں چلائی گئی ہیں اسرائیل کی ملٹری کی طرف سے اس میں ہمارا ایک بندہ جو ہے وہ شہید ہوا ہے, لیکن دونوں ہی اسرائیل اور ایجپٹ اب اس کے اوپر جو ہے ایک انویسٹیگیشن انہوں نے بٹھائی ہے کہ یہ فائر ایکسچینج کیوں کیا گیا ہے اسرائیلی اور ایجپشن پرسنل کے بیچ میں ایجپٹ اور غزہ کی جو سٹرپ ہے اس کے پاس اسرائیلی بارڈر پہ. ان دونوں نے کنٹریز نے پیس ٹریٹی سائن کیا تھا 1979 جس کے مطابق انہوں نے کہا تھا کہ ہم ایک دوسرے کے اوپر حملہ نہیں کریں گے اور کوآپریٹ کریں گے سیکیورٹی ایشوز کے اوپر, لیکن اس کے بعد جو ہے چیزیں ذرا تھوڑی سی جو ہیں وہ بھیڑک گئی ہیں. اور جناب دبئی میں تو آپ کو پتا ہی ہے بڑی سے بڑی عظیم سے عظیم چیز آتی ہے. دبئی نے اب اناؤنس کیا ہے کہ وہ ایک سیکنڈ اوپرا ہاؤس, عزیزی وینس اوپرا ہاؤس جو ہے وہ کھول رہا ہے جو دبئی کے ساؤتھ میں, اور اس کے اوپر $8 بلین جو ہے عزیزی ڈیولپمنٹس والے لگائیں گے. یہ پروجیکٹ ڈیولپ کیا جائے گا بٹوین 2025 سے 28 کے بیچ میں, اور وہ کہتے ہیں جی کہ دس از اے شائننگ ایگزامپل آف لگژری اینڈ کریٹو ایکسپریشن. یہ اس کو ڈب کیا گیا ہے فلوٹنگ ماسٹر پیس کے طور پہ, اور اس کے ارد گرد جو ہے کرسٹل لگون ہوئے گا, فلوئنگ فاؤنٹنز ہوئیں گے, اور یہ گولڈ میں سارے کا سارا بنایا جائے گا, اور اس کے اندر جو ہیں 2,000 سیٹس ہوئیں گی اس اوپرا ہاؤس میں. وہ کہتے ہیں جی کہ یہ لوکلز کو ٹورسٹ دونوں کو اٹریکٹ کرے گا. اس کے آس پاس فوڈ آپشنز, لگژری شاپس, ایکسائٹنگ نائٹ لائف, انٹرٹینمنٹ وینیوز اور 2 5-star hotels, 109 upscale villas اینڈ 34,000 apartments رہیں گے. 18,000 kilometer کے لگونز, بیچز اور بورڈ واکس ہوئیں گے یہاں پہ. اس کے علاوہ ایئر لانگ شاپنگ اور انٹرٹینمنٹ کی جائے گی. اس کے علاوہ جو ہے یہاں پہ سمر کے مہینے میں ایک گلاس کورڈ ایریا ہوئے گا, یعنی کہ جس میں آپ گلاس کے اوپر آپ واک کر سکیں گے اور نیچے آپ سارا کچھ جو ہے دیکھ سکیں گے. تو یہ جی ایک اندر جو ہے بگ تھنگ دبئی از گوئنگ ٹو ڈو. فائنینشل ٹائمز کی آج ایک رپورٹ آئی ہے اور اس نے آج امریکہ میں بھی کافی طوفان مچایا اور یورپ کے اندر بھی, کیونکہ آج ایسی کچھ نیوز آئی ہے کہ امریکہ شاید سوچ رہا ہے کہ وہ جو ڈسٹرکٹیو ویپنز ہیں اس کے, یا اوفینسو ویپنز جس کو یہ لوگ بولتے تھے, وہ شاید سعودی عربیہ کو بیچ سکتے ہیں. 2021 میں جس وقت بائیڈن صاحب سے بات کی جاتی تھی تو انہوں نے کافی ٹف سٹانس لیا تھا اور وہ کافی کیمپین کرتے تھے اس چیز کے لیے کہ سعودی عربیہ کو بالکل بھی ہم یہ ویپنز نہیں دیں گے, کیونکہ یہ سارے کے سارے ویپنز جو ہیں ہوتیز کے اگینسٹ یہ یمن کے اندر یوز کرتے ہیں, اور اس کے علاوہ ان کے ہیومن رائٹس ریکارڈز بھی زیادہ اچھے نہیں ہیں. خاص طور پہ 2018 میں جو وال اسٹریٹ کے جرنلسٹ تھے جمال خشوقجی, جب ان کا ہوا تھا مرڈر, تو اس کے بعد تو جو ہے امریکہ بہت زیادہ بھڑک گیا تھا, اور وہاں کی لابیز بھی کہ جو سعودی عربیہ ہے اس کو کہا جاتا تھا کہ وہ روگ سٹیٹ ہے اور اس کو بالکل یہ ہائی جو ہے وہ اینڈ ویپنز نہیں دینے چاہیے. لیکن پھر جو یو ایس سیکرٹری آف سٹیٹ اینتھنی بلنکن صاحب ہیں انہوں نے جب کچھ چکر لگائے تھے سعودی عربیہ کے, تو اس کے اندر یہ ڈیلز جو ہیں انہوں نے کی تھی کہ آپ کو ہم نیوکلیئر انرجی کی اجازت دیں گے, سیکیورٹی, ڈیفینس کوآپریشن اور بائی لیٹرل ٹریڈ ہم بڑھائیں گے, اور ان کو کہا تھا کہ بھئی آپ لوگ جو ہیں اسرائیل کے ساتھ دوستی کریں. حالانکہ فائنینشل ٹائمز کہتا ہے کہ یہ جو آرمز کا بین انہوں نے لگایا تھا اٹ از ناٹ ڈائریکٹلی لنک ٹو دا ٹاکس آن اسرائیل, لیکن پھر بھی وہ کہتے ہیں جی کہ یہ ظاہر ہے کہ امپیکٹ ضرور کرے گا, کیونکہ محمد بن سلمان جو ہے انہوں نے بڑی دفعہ کہا ہے کہ آپ ہماری بات مانو ہم آپ کی مانیں گے, اور اس میں سب سے بڑی بات یہی تھی کہ ہمیں آرمز چاہیے ہیں ہائی اینڈ, اور یہ بلینز آف ڈالرز کی ڈیل جو ہے وہ ہوئے گی. سائیکلون ریمیل جو ہے اس نے جناب کافی تباہی مچائی ہوئی ہے بنگلہ دیش اور انڈیا کے اندر, کوسٹل ایریاز کے اندر یہ آیا ہے بہت جگہوں پہ, بنگلہ دیش میں بھی اور انڈیا میں, اور اس نے جو ہے گھروں کی چھتیں اڑائی ہیں اور ہزاروں لوگوں کے پاس دونوں ہی جگہ میں جو ہے وہ بجلی نہیں ہے, اور بہت ساری ڈیتھس جو ہیں بنگلہ دیش اور ایسٹ انڈیا کے اندر جو رپورٹ کی گئی ہیں. بنگلہ دیش کے اندر 800,000 لوگ جو ہیں وہ ابھی بھی ولنریبل ایریاز کے اندر ہیں. انڈیا کا جو ویسٹ بنگال ہے اس کے اندر بہت زیادہ تباہی آئی، گھروں کے چھت اڑے، الیکٹرک پولز گرے، جو درخت ہیں وہ اڑ اڑ کے جو ہیں وہ گئے ہیں، اس کے علاوہ ہیوی ڈاؤن فور جائے یعنی کہ بارشیں جو ہیں اس نے گھروں کو اور مکانوں کو اور سٹریٹس کو کولکتہ کے اندر بھر دیا ہے۔ جو انڈیا کا میٹ ڈپارٹمنٹ ہے اس نے کہا جی کہ یہ سائیکلون ویک تو ہوتا جا رہا ہے لیکن پھر بھی آسام اور دوسرے نارتھ ایسٹرن انڈین سٹیٹس کے اندر دو دن تک جو ہے ہیوی بارشیں ہوتی رہیں گی۔ کولکتہ ایئرپورٹ جو تھا اس کو بند کیا گیا تھا لیکن اب تھوڑی دیر پہلے نیوز آئی ہے کہ شاید اس کو ری اوپن کیا گیا ہے۔ بنگلہ دیش کے اندر جو ایئرپورٹ تھا چٹا گروم کا اس کو بند کر دیا گیا تھا، تمام ڈومیسٹک فلائٹس بند کر دی گئی تھی ٹو اینڈ فرام کوکس بازار۔ اس کے علاوہ چٹا گونگ سی پورٹ جو تھا اس کے اوپر کام روک دیا گیا تھا اور بہت سارے شپس جو ہیں ان کو جیٹیز میں سے نکال کے ڈیپ سی میں بھیج دیا گیا تھا، اتنا تباہی کن جو ہے وہ طوفان تھا۔ والنٹیئرز جو ہیں وہ ہیلپ کر رہے تھے تھاؤزنڈز آف لوگوں کو، 9,000 سائیکلون جو شیلٹرز بنائے ہیں یہاں پہ اس میں لے کے جانے کے لیے۔ تمام سکول جو تھے وہ بند تھے ہندوستان میں بھی اور کے ان علاقوں میں، ویسٹ بنگال وغیرہ کے کچھ علاقوں میں اور اس میں بنگلہ دیش کے بھی افیکٹڈ ایریاز میں تقریباً 800,000 لوگوں کو 9 کوسٹل ڈسٹرکٹس جو ہیں خاص طور پہ مونگلہ اور چٹا گونگ ادھر سے ایویکیویٹ کیا گیا ہے۔ ابھی بھی بہت سارے لوگ جو ہیں وہ بجلی کے بغیر ہیں، تو کافی جو ہے وہ جناب انڈیا میں اور بنگلہ دیش کے اندر تباہی اس نے ریمیل نے لے کر آئی ہے۔ اینڈ جناب دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی چاندنی وکٹوریا بینکوٹ ہال، اس کے اندر 1400 لوگوں کی کیپیسٹی ہے۔ آپ اپنے جو کوئی بھی کارپوریٹ یا کہ فیملی کے ایونٹس جو ہیں یہاں پہ کر سکتے ہیں اور یہ بہت ہی زبردست جگہ پہ لوکیٹڈ ہیں، 2935 ریو روڈ مسساگا میں۔ تو آپ جو ہے اگر اپنا ایونٹ یہاں پہ بک کرانا چاہتے ہیں تو آپ کال کر سکتے ہیں 6479653823۔ اس کے علاوہ ملک لا آفس محمد عتیق ملک صاحب جو ہیں آپ کو بہت ساری سویدھائیں دیتے ہیں، تو آپ کی جس طرح کی بھی کوئی لیگل آپ کو سروس چاہیے تو آپ ان کو کال کر لیں۔ ان کا نمبر ہے 6472911949 یا کہ آپ ان کے آفس میں کر سکتے ہیں 9052914455 ملک لا آفس، ٹھیک ہے جی۔ اور جو ہے اب ہم آپ کو دوسرا حصہ سناتے ہیں اور پھر اس کے بعد اینڈ میں آپ کو اسپیشل رپورٹ دیں گے۔ نواز شریف صاحب جو ہیں جی آج انہوں نے بہت سارے پھر سے ایلیگیشنز لگائے اور انہوں نے کہا جی کہ میرے اور واجپائی صاحب کے بیچ میں جو 1999 کے اندر جو ڈیل سائن ہوئی تھی وہ بالکل پھر آگے نہیں لے کر گئے، کیونکہ سوری 1998 میں ہماری جو ڈیل ہوئی تھی اس کو آگے نہیں لے کے گئے، کیونکہ پھر اس کے بعد کارگل کا جو مس ایڈونچر جو تھا پرویز مشرف صاحب نے کر لیا تھا۔ انہوں نے کہا جی May 28, 1998 میں ہم جو ہے انہوں نے ہم نے 5 نیوکلیئر ٹیسٹ کیے تھے، تو آج یوم تکبیر جو ہے وہاں پہ پاکستان میں منایا جا رہا تھا اس سلسلے میں یہ بات کر رہے تھے۔ انہوں نے کہا جی کہ واجپائی صاحب جو ہیں ان کے اور ہمارے بیچ میں ایک ڈیل ہو رہی تھی لیکن ہم نے اس کو وائلیٹ کیا، تو ہماری غلطی ہے کہ ہم انڈیا کے ساتھ دوستی کو آگے لے کر نہیں گئے۔ اس کے ساتھ ساتھ ایک میٹنگ بھی چل رہی تھی ان کی پی ایم ایل جو این کی، جس میں کہ ان کو ونس اگین ان کو جو ہے پریزیڈنٹ جو ہے پارٹی کا کیا گیا ہے، اپوائنٹ کیا گیا ہے 6 years آفٹر بینگ ڈسکوالیفائڈ بائی سپریم کورٹ آف پاکستان۔ اور انہوں نے کہا جی کہ یہ ساری کی ساری ڈیل جو ہے میری ان کے ساتھ 21 February کو ہوئی تھی اور یہ بڑا ہسٹوریکل سمٹ تھا اور ہم لوگوں نے بات کی تھی پیس اور اسٹیبلٹی کی اور پھر ایک بڑا میجر بریک تھرو بھی آنے والا تھا لیکن پھر کارگل کی وار جو ہے وہ سٹارٹ کر لی گئی تھی۔ انہوں نے کہا جی کہ آج ہم پاکستان کا 26th anniversary آف فرسٹ نیوکلیئر ٹیسٹ جو ہے وہ منا رہے ہیں، لیکن کیا آپ کو پتا ہے کہ اس وقت جو بل کلنٹن صاحب تھے انہوں نے مجھے آفر کیا تھا کہ میں پاکستان کو $5 billion دوں گا تو آپ یہ اپنا پروگرام روک دیں، لیکن میں نے ریفیوز کیا تھا۔ تو آپ مجھے خود بتائیں کہ اگر اس وقت عمران خان صاحب پرائم منسٹر ہوتے تو کیا وہ یہ بات مان لیتے، وہ تو 5 billion لے کے شاید یہ دھماکے نہ کرتے۔ اس کے علاوہ جو ہے مجھے غلط کیسز کے اوپر 2017 میں نکالا انہوں نے کہا، اور انہوں نے کہا جی کہ یہ سارے کا سارا چیز جو تھی آرکیسٹریٹ کی چیف جسٹس آف پاکستان ثاقب نثار صاحب نے۔ انہوں نے کہا جی عمران خان صاحب سے پوچھو کہ ان کو کیسے لایا گیا ہے۔ وہ کہتے ہیں جی کہ فارمر آئی ایس آئی کے چیف جنرل ظہیر الاسلام جو ہیں انہوں نے میری گورنمنٹ کو ٹاپل کر کے عمران خان کو بلائے تھے اور اب جو ہیں وہ عمران خان صاحب ہمیں بلیم نہ کریں اس کے لیے کیونکہ وہ پیٹرنائز خود کرتے رہے ہیں ملٹری کو. تو مجھے بتائیں کہ جنرل اسلام نے کیا ان سے بات نہیں کی تھی کہ وہ پی ٹی آئی کو پاور میں لے کر آئیں گے؟ اور عمران خان صاحب تو ملٹری اسٹیبلشمنٹ کے پیروں میں اس وقت بیٹھے ہوئے تھے. انہوں نے کہا جی کہ جنرل اسلام نے مجھے 2014 میں کال کر کے کہا تھا کہ میں ریزائن کر دوں ایز پرائم منسٹر, میں نے ریفیوز کیا تھا, اور اس کے بعد جنرل اسلام نے کہا تھا کہ میں تمہارا اگزامپل بناؤں گا. اس کے ساتھ انہوں نے اپنے چھوٹے بھائی شہباز شریف صاحب کی بڑی تعریف کی. انہوں نے کہا جی کہ بہت ساری ایفرٹس بنائی گئی ہیں کہ جس میں کہ شہباز شریف کو میرے خلاف کیا جائے, اور پہلے بھی ان کو کہا گیا تھا کہ تمہیں ہم پرائم منسٹر بنا دیں گے, تم نواز شریف کا ساتھ چھوڑ دو, لیکن اس نے یہ تمام آفرز جو ہیں وہ ڈکلائن کی. اور میں جب اب پارٹی پریزیڈنٹ پھر سے بنا ہوں تو میں جو ہے پارٹی کو اسٹرینتھن کروں گا. تو آج جناب یہ انہوں نے بہت سارے خلاصے کیے ہیں. اینٹی ٹیررزم کورٹ جو ہے لاہور نے جی, اس نے آج کہا ہے کہ ہم شاہ محمود قریشی صاحب کا ریمانڈ جو ہے پولیس کسٹڈی میں 9 days کے لیے بڑھا رہے ہیں فار 8 cases ان مے 9 rights جو ہے ان دیٹ کنیکشن. اے ٹی سی کے جو جج ہیں خالد ارشد, انہوں نے اپنا ورڈکٹ ریزرو کیا اور ڈائریکٹ کیا کہ ایک پوری پروب رپورٹ جو ہے 5 June تک ان کے سامنے لائی جائے. اس کے علاوہ انہوں نے آج شاہ صاحب کو کافی گرل کیا. انہوں نے آج آرڈر دیا کہ جو ہے یہ جو بھی کوئی آفیسرز ہیں وہ وایا ویڈیو لنک جو ہے ہم سے بات کر سکتے ہیں. اے ٹی سی جج کا کہنا تھا خالد صاحب کا کہ اکارڈنگ ٹو انویسٹیگیٹنگ آفیسر, انہوں نے جو شاہ محمود قریشی صاحب ہیں بہت سارے ویڈیوز اور میسیجز سوشل میڈیا کے اوپر ریلیز کیے تھے جس کو کہ سب کو بھیجا گیا ہے فورینسک لیب میں, اور اڈیالہ جیل کے اندر اس وقت ان کو امپریزن کیا گیا ہے. اسپیشل کورٹ جو تھی اس نے انڈر اسپیشل سیکرٹس ایکٹ ان کو 10 years جیل دی تھی سائفر کیس میں, اور پھر پولیس نے ان کو May 26 کے لیے امپلیکیٹ کیا تھا فار 8 more cases ان May 9 cases. تو May 9 rights. تو یہ جو ہیں شاہ محمود قریشی صاحب, ان کی جو ہیں مشکلیں ابھی تک ختم نہیں ہوئی ہیں. پرائم منسٹر شہباز شریف صاحب نے آج ایک جو میٹنگ چیئر کر رہے تھے اس کے اندر جتنے بھی پیپل کنسرنڈ ہیں ان کو کہا جی کہ لوڈ شیڈنگ امیڈیٹلی جو ہے وہ ختم کی جائے, اور یہ جو لوگ بھی چوری کر رہے ہیں ان پاور تھیفز جو ہیں ان کو پکڑا جائے اور اس سچویشن کو امپروو کیا جائے. انہوں نے پروونشل گورنمنٹس کے ہیڈز کو کہا کہ آپ منتھلی میٹنگ میرے ساتھ کریں گے, اور باقی بھی ڈپارٹمنٹس ہیں ان کو بھی کہا کہ بھئی آپ ان کو سپورٹ دیں, جیسے کہ اینٹی پاور تھیف ڈرائیو ایک چلائیں, اور جو ہے اس میں دیکھیں کہ کون یہ جو ہے سچویشن اتنی زیادہ خراب کرتا جا رہا ہے. پرائم منسٹر صاحب نے کہا جی کہ یہ اوور بلنگ جو ہے لوگوں کو یہ بالکل برداشت نہیں کی جائے گی, پرائیویٹائزیشن کی طرف جائیں اور اس کے لیے ایکسپرٹس کو انگیج کریں. اس کے ساتھ ساتھ جو ہے سولر ٹیوب ویلز جو ہیں وہ بھی لگائیں بلوچستان میں, اور سولر پالیسی کی طرف زیادہ جائیں. آپ کو بتائیے کہ کل ہم نے آپ کو بھی بتایا تھا کہ کے پی کے چیف منسٹر علی امین گنڈا پور نے کہا تھا کہ کے پی کے اندر جو ہے لوڈ شیڈنگ کے معاملات بہت گمبھیر ہو چکے ہیں اور وہ بالکل اس کو برداشت نہیں کریں گے. اسی کا نوٹس شاید آج شہباز شریف صاحب لے رہے تھے, لیکن ویسے ملک کے اندر کافی بجلی کے معاملات بھی ہیں. پاکستان جو ہے اس نے آج کاؤنسلر ایکسس دیا ہے انڈین ہائی کمیشن ان اسلام آباد کو ٹو میٹ 2 Indian nationals جن کو کہ اریسٹ کیا گیا تھا آن چارجز آف اسپائنگ ان 2020, اور یہ ریکویسٹ جو تھی انڈین گورنمنٹ نے ڈالی تھی اکارڈنگ ٹو فارن آفس سورسز. یہ جو دونوں ہیں ان کا تعلق جو ہے انڈین آکیوپائڈ کشمیر سے ہے, اور ان کو اریسٹ کیا گیا تھا گلگت بلتستان میں 2020 میں. ان کے نام ہیں فیروز احمد لون جس کی ایج 29 years ہے, اور نور محمد وانی جس کی عمر 24 years کی ہے. یہ دونوں ہی گوریز باندی ہورا کے ایریا سے ہیں, اور انہوں نے انلیگلی جو ہے وہ کراس کر لیا تھا پاکستان کو, اور مسنگ تھے انڈین آکیوپائڈ کشمیر سے سنس نومبر 2018. اور ان کو جو ہے پہلے تو گلگت بلتستان کی پرزن میں رکھا گیا تھا, اور پھر ان کو اڈیالہ جیل میں شفٹ کیا گیا تھا. 3-member ڈیلیگیشن آف انڈین ہائی کمیشن جو ہے انہوں نے آج ان کے ساتھ ملاقاتیں کی. اس موقع پہ پاکستان کی انٹیریئر منسٹری کے آفیشلز جو ہیں وہ بھی ان کے ساتھ تھے. تو لیکن ابھی تک گلبھوشن یادو تک جو ہے وہ نہیں دی گئی ہے کاؤنسلر سروس. اب انڈیا جو ہے اس کی بھی جو ہے ریکویسٹ کر رہا ہے. پاکستان گورنمنٹ جو ہے جی اس نے اب کہا ہے کہ ہم جو ہے کچھ گورنمنٹ آفیشلز جو ہیں ان کی سیلریز بڑھا دیں گے, کیونکہ ہم پیسے والے بہت ہو گئے ہیں, ہمارے پاس بہت پیسہ آ گیا ہے, تو ہم سیلریز اور 10-15% جو ہیں وہ بڑھائیں گے. حالانکہ آپ کو پتا ہی ہے کہ گورنمنٹ کے ٹاکس جو ہیں IMF کے ساتھ چل رہے ہیں, جس میں کہ گورنمنٹ ان کو کہہ رہی ہے کہ 6 billion US dollars हमको और चाहिए थे, मतलब कितने पैसे उन्होंने स्पेंड करने ही ना, अपने लोगों को खुश करांगे। वो कह रहे हैं जी कि जो बजट आ रहा है 2024-25 फिस्कल ईयर का, उसके अंदर हम जो है ये सारी अनाउंसमेंट करेंगे। हालांकि IMF ने इनको कहा है कि आपको बहुत ज्यादा स्ट्रिंजेंट फिस्कल मेजर्स लेने की जरूरत है और आपको FPR का टैक्स रेवेन्यू टारगेट्स जो हैं उनको बढ़ाने की जरूरत है, विच शुड बी $12.5 trillion के पास जो है वो होना चाहिए या उससे भी ज्यादा। लेकिन जी गवर्नमेंट ने अनाउंस किया है कि ग्रेड 2021 और 22 जो है इनको कुछ जो है राहत दी जाएगी। ग्रेड 20 का जो अफसर है उसकी जो है वो जो गाड़ी का अलाउंस है फॉर एग्जांपल या दूसरे जो अलाउंसेज मिला के जो सारे अलाउंसेज बनते हैं वो 67,000 पर मंथ बनते हैं, तो वो उनके जो हैं बढ़ाए जाएंगे। इसी तरह ग्रेड 21 का जो अफसर है उनको मिल सकते हैं इतने, उनके बढ़ाए जाएंगे जिस वक्त 15-25% तो इतने हो जाएंगे। ग्रेड 21 के अफसरों को अब 77,000 पर मंथ जो एक्स्ट्रा मिल सकता है, ग्रेड 22 का जो अफसर है उसको अब 87,000 पर मंथ एक्स्ट्रा मिल सकता है। तो वो कहते हैं जी इन्फ्लेशन बहुत हो गई है और गवर्नमेंट का अफसर जो है बहुत मर रहा है, उसके पास पैसे नहीं है, तो हम बड़े पैसे वाले हो गए तो हम अब लुटाएंगे पैसे जैसे ही हमारे पास $6 billion आएगा। अच्छा जी, आज मनोज बाजपेयी जो है उनका एक बड़ा इंटरेस्टिंग इंटरव्यू जो है वो सामने आया है। वो कहते हैं जी वैसे तो मेरा स्केड्यूल बड़ा टाइट होता है, मैं कभी भी शॉपिंग करने नहीं जाता हूं, लेकिन जब भी कभी मैं सब्जियां वगैरह खरीदने के लिए अपनी बीवी के साथ जाता हूं तो मैं भाव करने लगता हूं। जब मैं भाव करता हूं तो वेजिटेबल वेंडर जो है मेरी शक्ल देख के कहते हैं तुम इतना बड़ा स्टार है तुम कैसे ये भाव ताव कर रहा है, और कहता है इस मौके पर मेरी बीवी भी मेरा साथ ही देती, बिल्कुल मुझे छोड़ छाड़ के जो है वो बिल्कुल गैर बन जाती है क्योंकि उसको भाव ताव करना जो है वो अच्छा नहीं लगता। अच्छा जी, आज शुभाना आजमी साहबा जो है उनका भी एक इंटरव्यू सामने आया है और उन्होंने कहा जी कि मैं शशि कपूर साहब के साथ उनसे पूछा गया कि आपका एक्सपीरियंस जो था वो कैसा रहा काम करने का, तो उन्होंने कहा मैं 9 साल की उम्र से ही शशि कपूर साहब की बड़ी फैन थी और मैंने उनके साथ काम किया था फकीरा के अंदर, लेकिन मुझे लगा एक मौके पर कि शशि कपूर साहब बिल्कुल पागल हैं। तो वो कहते हैं जी कि एक मेरी जब फिल्म ये फकीरा आ रही थी तो सत्यनारायण साहब कुछ कोरियोग्राफी कर रहे थे गाने के लिए जिसमें काफी उस जमाने के हिसाब से इंटीमेट सीन्स थे, मैं छोटी सी बच्ची थी, मैं बहुत ज्यादा डर गई और मैंने रोना शुरू कर दिया और मैं अपने हेयर ड्रेसर के पास आई और मैंने कहा ये सीन मैं नहीं कर सकती हूं। इतने में जब मैं सेट से काफी देर तक गायब रही तो दरवाजे के ऊपर कुछ खटखटाहट सुनाई दी और शशि कपूर साहब अंदर आया तो उन्होंने मुझे डांटा और कहा कि क्या तुम्हारे साथ प्रॉब्लम है, जब तुम एक्ट्रेस बनने आई थी तुम्हारी मां ने तुम्हें बताया नहीं था या तुम्हें खुद पता नहीं था तुम्हें इस तरह के सीन करने पड़ेंगे, स्टूपिड गर्ल। तो कहती है कि मैंने रोना शुरू और ज्यादा कर दिया और मैंने कहा ये कैसा आदमी है, ये कितना मीन है, इसने कितने खराब तरीके से मेरे साथ बात की है। लेकिन कहती है जी हाफ एन आवर के बाद मैं जब सेट पे रो धो के मुंह छू धो के वापस गई, क्योंकि जाहिर है कि उनको सारे उधर स्टाफ ने भी बताया कि ये जस्ट एक्टिंग है कोई मसला नहीं है जाओ तुम करो, तो मैं जब वहां पे गई तो कहती है कि मैं तैयार होकर गई थी कि अब मैं इंटीमेट सीन्स कर लूंगी शशि कपूर के साथ, लेकिन वहां पे जब मैं पहुंची तो शशि कपूर साहब ने डायरेक्टर को कह के वो तमाम के तमाम इंटीमेट सीन्स खत्म करवा दिए थे गाने में से। तो कहते हैं ये इस तरह का अच्छा आदमी था शशि कपूर जो है, वो ये बात बता रही थी। और जनाब जो टॉम क्रूज के फैंस हैं उनकी जो नई मिशन इम्पॉसिबल फ्रेंचाइज की मूवी आने वाली थी उनको काफी निराशा होने वाली है। उसकी वजह यह है कि ये जो फिल्म थी इसके अंदर एक सबमरीन यूज कर रहे थे वो, और उस सबमरीन के अंदर बहुत बड़ा फॉल्ट आ गया है। जब उसको नीचे लोअर कर रहे थे 120 फीट के ऊपर तो उसके कुछ सिस्टम जो है वो जैम हो गए हैं। अब उसकी रिपेयर जो है उसके ऊपर काफी टाइम लग रहा है और इसके साथ साथ फिल्म का बजट जो है वो भी बेतहाशा इन्फ्लेट कर गया है। नाउ मिशन इम्पॉसिबल की ये जो 8th फ्रेंचाइज है का जो ये मूवी है इसकी अब कॉस्ट $400 million को टच कर रही है, यानी कि अगर आप इंडियन रुपीस में देखें तो 3,000 करोड़ को टच कर रही है अब जो है ये इसकी मूवी जो है। तो इसके ऊपर सारे जो है बड़े नाराज हैं, लेकिन असल में तो सैड हैं इनके फैंस क्योंकि ये पोस्टपोन कर दिया गया है। इसको रिलीज करना था इस समर में लेकिन अब सोचा जा रहा है कि ये चूंकि काम लंबा पड़ गया है पैसे बहुत सारे हो गए हैं तो अब इसको रिलीज किया जाएगा मोस्ट प्रोबेबली मई 2025 को जो है
वो, एक साल बाद।
हाँ 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 जी जी जी, तो एक साल के बाद अब इसको किया जाएगा। और पाकिस्तान के लिए अच्छी न्यूज है जी, और कनाडा हमारे के लिए भी अच्छी न्यूज है। कनाडा की पहले सुनाते हैं आपको, इंटरनेशनल हॉकी फेडरेशन मेंस वर्ल्ड चैंपियनशिप जो है उसमें स्वीडन ने डिफीट किया कनाडा को 4-2 से, और टीम कनाडा जो है वो पहले तो बड़ा अच्छा खेल रही थी, लेकिन उसके बाद स्वीडन बहुत बुरा खेल रहा था, और अभी रिसेंटली ही चेक रिपब्लिक से उसको 7-3 का लॉस आया था, और जो है इसने सिंस 2018 कभी कोई बड़ा कप जीता नहीं था, लेकिन जाहिर है सितारे कभी भी चमक सकते हैं। तो कोपनहेगन डेनमार्क के अंदर ये जो मैचेस हो रहे थे इसमें स्वीडन ने कनेडा को हरा के जो है कप जीता। पाकिस्तान वॉलीबॉल टीम जो है उसने बड़े जी फटे चके, आपको हमने कल बताया था कि ऑस्ट्रेलियन जो है टीम वो पाकिस्तान पहुंची हुई है और 3 मैच सीरीज पाकिस्तान के साथ खेलेगी। ये मैचेस जो थे होने हैं पार्क स्पोर्ट्स कॉम्प्लेक्स लियाकत जिम्नेजियम में। पाकिस्तान का जो आज पहला मैच था उसमें उन्होंने ऑस्ट्रेलिया को हराया, सो पाकिस्तान एज अ रिजल्ट हाँ यस लीड्स 1-0 ऐसे जो है। और जी दुनिया के में बड़े बड़े रिच किस्म के प्लेयर्स हैं, लेकिन आप क्या सोच सकते हैं कि रोनाल्डो और मेसी से भी ज्यादा कोई अमीर है? हैं जी पायन, यस है, और वो है टेनिस प्लेयर जेसिका पेगुला। ना सिर्फ ये कि वो खुद बड़ी अच्छी प्लेयर है और बड़े उन्होंने पैसे कमाए हैं, बल्कि अपने वालिद साहब हु इज वन ऑफ द रिचेस्ट मैन इन यूएसए, उसका जो है प्रॉपर्टी ये इनहेरिट करने वाली है, जिसकी के वजह से शी विल बिकम द रिचेस्ट टेनिस प्लेयर इन द वर्ल्ड। इनके वालिद साहब जो हैं अकॉर्डिंग टू फोर्ब्स मैगजीन इनके पास जो है ये ऑयल एंड गैस बिजनेस में हैं। इससे पहले जो थे ये ओन करते थे स्पोर्ट्स क्लब्स बोल्ट्स एंड बैंडिट्स, और उसके बाद अब जो है पूरी स्पोर्ट्स एम्पायर है इनके वालिद साहब की, एनएफएल की बफलो बिल्स और एनएफएल की बफलो सेबर्स ये करते हैं, और ऑयल एंड गैस का जो है बेसिकली बिजनेस है उससे जो है ये ज्यादा लेकर आते हैं। तो एज अ रिजल्ट जब इसको ये मिलेगा सारा कुछ, तो शी इज गोइंग टू बी 5 टाइम्स वेल्दियर देन अल नसर एंड इंटर मिलानी मियामी प्लेयर्स, यानी के जो रोनाल्डो साहब जो के अल नसर में हैं और इंटर मियामी में जो मेसी साहब हैं उनसे ज्यादा जो हैं ये अमीर हो जाएंगे। तो अगेन फोर्ब्स के मुताबिक ये जो फैमिली है इनके पास जो है बेशुमार जो है ना सिर्फ ये स्पोर्ट्स क्लब्स हैं बल्कि फ्लोरिडा के अंदर घर हैं और सुपर यॉट्स हैं और जिनकी के कीमत जो है बिलियंस ऑफ पाउंड्स है, नॉट इवन डॉलर्स, बिलियंस ऑफ पाउंड्स पे है। पेगुला जो है उसकी अभी पर्सनल जो नेटवर्थ है वो तकरीबन 12 बिलियन यूएस डॉलर्स पे स्टैंड करती है थैंक्स टू सक्सेसफुल टेनिस करियर। और जो
ये 12 बिलियन डॉलर्स जो है ये टेनिस में नहीं कमाए,
नहीं बाप का भी, वही तो मैंने बताया
exactly,
ना, बाप से
exactly,
भी तो मिली है ना
exactly,
बाप से भी मिली
तो ये जो है ये
खुद भी टेनिस का करियर भी इसका सक्सेसफुल है लेकिन बाप से भी बहुत सारा पैसा मिला है ना, बहुत सारा मिला। तो एज अ रिजल्ट 12 बिलियन डॉलर्स है, तो द रिचेस्ट जो है अब ये है। अच्छा रोनाल्डो साहब जो है, रोनाल्डो साहब के पास जो है कंपेयर टू दैट 599.8 मिलियन यूएस डॉलर्स हैं, जिसमें के इनका 219 मिलियन डॉलर्स पर ईयर का कॉन्ट्रैक्ट है फॉर 2.5 ईयर्स विद सऊदी अरेबियाज अल नसर। मेसी की जो नेटवर्थ है दैट इज 1.15 बिलियन। तो एज अ रिजल्ट जनाब वाह जी वाह, क्या बाजी हमें भी 1 मिलियन डॉलर सिर्फ, वो भी कनेडियन हमको चाहिए प्लीज दे दो, कुछ भी नहीं पीनट्स पीनट्स ऐसे फेंकेगी तो बस
एक थोड़ा सा ऑयल बेच के वो
जस्ट अ हैंडशेक ऑयल ऐसे वही आपने जो कहा फेंकेगी, सो जस्ट अ हैंडशेक है ऐसे। अच्छा जनाब इंग्लैंड के जो कैप्टन है जॉस बटलर साहब वो जो अब 3rd T20 पाकिस्तान और इंग्लैंड का होने वाला है उसमें पार्टिसिपेट नहीं कर सकेंगे क्योंकि बटलर साहब जो है इंग्लैंड वापस चले गए हैं टू बी विद हिज वाइफ लुईस, क्योंकि वो अब जो है तीसरा बच्चा डिलीवर करना एक्सपेक्ट कर रही हैं। इंग्लैंड क्रिकेट ने आज बोर्ड ने आज ये अनाउंस किया उनकी जगह पे 3rd T20 को इंग्लैंड के लिए हेड करेंगे मुइन अली और उनकी एब्सेंस में। इसके अलावा जो है जनाब जो 3rd T20 है और 4 मैच सीरीज बिटवीन पाकिस्तान एंड इंग्लैंड जो कि खेला जाएगा एट सोफिया गार्डन कार्डिफ के अंदर, उसके अंदर पाकिस्तान ने 2 चेंजेस की हैं। एक तो ये है कि वो शादाब खान को शायद नहीं खिलाएंगे और इसके साथ साथ जो है साइम अयूब को भी नहीं दिखाएंगे, عامر صاحب دکھا دیو دوسری تصویر. شاداب خان اور سائم ایوب جو ہیں وہ نہیں کھیلیں گے اس میں شاید پاکستان عثمان خان اور ابرار احمد اور نسیم شاہ جو ہے ان کو انکلوڈ کر سکتا ہے. آپ کو پتہ ہی ہے کہ شاداب خان کو ابھی سیکنڈ جو ٹی ٹوینٹی پاکستان اور انگلینڈ کے بیچ میں ہوا تھا 55 رنز اس نے 4 اوورز میں کھائے تھے, اور اس کے علاوہ سائم ایوب جو ہے اس نے 7 بالز کے اوپر صرف 2 رنز بنائے تھے. لیکن پھر بھی جو لاسٹ ڈیسیزن ہے وہ ٹاس سے پہلے کیا جائے گا, لکنگ ایٹ دا کنڈیشنز آف پچ اینڈ باقی کی جو موسم کی جو رپورٹس ہیں ان کو دیکھ کے کیا جائے گا. ٹھیک ہے جی. اینڈ جناب دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی ہمارے سلطان بھائی. یہ ہوتے ہیں جی برامپٹن ٹی وی اینڈ اپلائنسز پہ بڑے پیارے شیمپین کلر کے اور معروف باجی کے جو پسند کے ہیں, ایمرلڈ گرین کلر کے بھی ان کے پاس اپلائنسز ہوتے ہیں. تو اگر آپ کو لینے ہیں تو آپ جا سکتے ہیں ایک بار نہیں سلطان بھائی کے پاس 801 وویٹ ڈرائیو
بھائی کے پاس چلے جائیں,
یہاں کوئی مسئلہ نہیں ہے. لیکن ان کو جا کے کہنا ہے کہ سلطان بھائی سے ہمیں اپلائنسز لے دیں. ٹھیک ہے جی. 801 وویٹ ڈرائیو ویسٹ کے اوپر یہ ہوتے ہیں, تو آپ ان کے پاس جائیں اور ان کا نمبر ہے 9054502828 9054502828, ان کا نمبر ہے جی. اور اب ہم اپنی اسپیشل رپورٹ جو ہے اس کے اوپر جا رہے ہیں. اینڈ اگین دس از آن انڈیا الیکشنز. آپ کو میں نے ابھی جب شروع کیا تھا تو میں نے آپ کو بتایا تھا کہ یہ جو 2024 انڈین الیکشنز ہیں دے آر ناٹ ون آف دا لارجسٹ, دے آر دا لارجسٹ. اب آپ کہیں گے امریکہ سے بھی بڑے ہیں. یس, امریکہ سے بھی بڑے الیکشنز ہیں جو کہ یہ ہو رہے ہیں. 1 بلین پیپل جو ہیں, جو میں نے پہلے بھی یہ ہسٹری بتائی ہے کہ 1 بلین پیپل اس کے اندر ایلیجیبل ووٹرز ہیں. 6 فیزز جو ہیں وہ ہو چکے ہیں. 25 مئی کو 6 فیز الیکشن کا تھا, اور اب جو ہے ان کا جو فائنل 7 فیز ہے وہ جون 1 کو ہے, اور جو ان کے ریزلٹس ہیں وہ 4 جون کو آئیں گے. اس کے اوپر جو ہیں آج جو پھر سے بہت سارے لیڈرز جو ہیں بہت بھڑکے ہوئے نظر آئے. آپ کے جو لیڈر ہیں اور جو دلی کے چیف منسٹر ہیں اروند کیجریوال صاحب, آج انہوں نے بہت زیادہ مودی جی کے اوپر اعتراض کیا, کیونکہ آپ کو پتہ ہی ہے تھوڑے دن پہلے مودی جی پنجاب میں آئے ہوئے تھے اور مودی جی نے کہا تھا کہ عام آدمی پارٹی کی جو پنجاب لیڈرشپ ہے وہ بالکل اربن نکسلز کو پورٹری کرتی ہے. اب آپ کو پتا ہے کہ نکسلز جو ہیں وہ تو سیپریٹسٹ ہیں نا انڈیا کے اندر, تو ان کو پنجابیوں کو انہوں نے کہہ دیا کہ یہ پنجابیوں میں عام آدمی پارٹی اربن نکسل کی پالیٹکس کر رہی ہے, تو یہ لوگوں کو غلط طرف لے کے جا رہی ہے. اس پہ تو اروند کیجریوال بہت بھڑک گئے. انہوں نے کہا کہ جی کہ نہ صرف عام آدمی پارٹی کو بلکہ 3 کروڑ پنجابی جو ہیں جنہوں نے کہ مینڈیٹ دیا ہے 2022 کے اسمبلی الیکشنز میں آپ کو, ان کو انہوں نے مودی جی نے جو ہے وہ انسلٹ کیا ہے. اور بی جے پی کی لیڈرز کی سٹیٹمنٹس پرائم منسٹر صاحب کی اور جو ہوم منسٹر امت شاہ صاحب جو ہیں وہ بالکل ان کی سٹیٹمنٹس شو کرتی ہیں کہ وہ پنجابیوں کو کتنا ہیٹ کرتے ہیں. ورنہ یہ کیسے پاسبل ہے کہ 92 ایم ایل اے جن کو کہ پنجاب کے ووٹرز نے الیکٹ کیا ہے ان کو اربن نکسل جو ہے یا آتنگ وادی جن کو آپ کہتے ہیں وہ آپ کہیں گے. یہ جو کیمپین کر رہے تھے پنجاب کے اندر کیجریوال صاحب الانگ ود چیف منسٹر بھگونت مان, تو انہوں نے کہا جی کہ مودی جی کو تو آپ دیکھ لو کہ انہوں نے فارمرز کے ساتھ کیا طریقہ اپنایا تھا ہریانہ دلی بارڈر کے اوپر, اور وہاں پہ 750 کسان جو ہے ان کی ڈیتھ ہوئی تھی اور مودی جی کو اس کا کوئی فرق نہیں پڑا تھا. کیونکہ مودی جی اس لیے اپوزیشن کے اوپر اعتراض کرتے ہیں کیونکہ ان کو اپنے کوئی اچھے کام دکھانے کے لیے نہیں ہے ان کے پاس, اور خاص طور پہ پنجاب میں تو ان کے پاس کچھ بھی نہیں ہے, اس لیے وہ اپنے اپوننٹس کو ابیوز کرتے ہیں. تو میں ان کو کہتا ہوں کہ کچھ گورننس دکھاؤ, اور گورننس جب ان کو نان بی جے پی گورنمنٹس میں نظر آتی ہے تو پھر وہ جو ہیں بھڑک جاتے ہیں. تو ایسے ابیوز کرنے سے کوئی فرق نہیں پڑے گا, پنجابیوں کو پتا ہے. اور وہ جو ہیں ان کو میں کہتا ہوں کہ آپ مسٹیک یہ مت بنانا کہ ان کو جو ہے آپ ایک فری ہینڈ دو. ہم نے جو ہے فری سکول ہاسپٹل فری پاور جو ہے وہ پرووائڈ کی تھی, بی جے پی اب آ کے یہ سب کچھ سٹاپ کرنا چاہتی ہے. تو دا اونلی آنسر ٹو سٹاپ بی جے پی از کہ آپ ان کو بالکل ووٹ مت دو, ورنہ جیسے پنجاب کو انہوں نے کوئی ان کے فائنینشلز ان کو نہیں دیتے ہیں, ان کو کنگلا کر رہے ہیں اور ان کو تھریٹن بھی کرتے جا رہے ہیں کہ ہم آپ کی جو گورنمنٹ ہے اس کو ٹاپل کر دیں گے تو آپ کے لیے مصیبتیں بڑھیں گی اگر آپ نے بی جے پی کو ووٹ دیا. کیونکہ ابھی آپ کو پتہ ہی ہے کہ جو ہوم منسٹر امت شاہ صاحب ہیں ابھی کل ہی لدھیانہ میں تھے, اور انہوں نے کہا تھا جی کہ لوک سبھا کے الیکشن میں جیتنے کے بعد پنجاب کی جو یہ گورنمنٹ ہے آپ کی اس کو ہم ہٹائیں گے. کیجریوال صاحب نے کہا کہ یہ کیسے پاسبل ہے کہ ایک ڈیموکریٹکلی الیکٹڈ گورنمنٹ جو ہے اس کو آپ ہٹائیں گے. پنجابیوں نے 117 میں سے 92 لوگوں کو چوز کیا آپ کے ٹکٹ کے اوپر, تو آپ یہ الیکٹڈ لوگوں کو کیسے ہٹائیں گے؟ اس کے علاوہ جناب کانگریس کے ایم پی ششی تھرور صاحب جو تھے وہ بھی آج ایک پریس کانفرنس کر رہے تھے اور انہوں نے بھی بہت زیادہ برا منایا اس چیز کا جو بی جے پی جو مودی جی نے کہا کہ یہ پنجابیوں کی جو آپ گورنمنٹ ہے یہ اربن نکسل ہے. انہوں نے کہا یہ کہ بہت ہی خطرناک سٹیٹمنٹ ہے اور یہ صرف اور صرف بی جے پی کی انوینشن ہے, انہوں نے یہ ورڈز جو ہیں انوینٹ کیے ہیں اور بہت ہی ارسپانسبل قسم کے ان کے مودی جی کے کامنٹس ہوتے ہیں. جو فارمرز ہوتے ہیں ان کو یہ خالصتانی کہتے ہیں, آپ کی الیکٹڈ گورنمنٹ کو انہوں نے اربن نکسل کہہ دیا ہے. تو اس طرح کی لینگویج جو ہے وہ ہندوستان کو ڈیوائڈ کرے گی اور یہ ڈیموکریسی کے لیے اچھا نہیں ہے. وہ ہمیشہ جو ہے غلط چیز کے وہ کرٹیسائز کرتے ہیں. اس کے علاوہ وہ اگر ہم ان کو کرٹیسائز کریں تو ہمیں بھی کانگریس والوں کو بھی وہ اینٹی نیشنل اور اینٹی ہندو جو ہیں وہ کہتے ہیں. تو میں مودی جی کو کہنا چاہتا ہوں, ششی تھرور نے کہا کہ آپ نے جو کل بہت زیادہ ریٹرک ہائی کیا تھا مجرا اور ملا اور منگل سوترا کا, تو میں آپ کو مودی جی بتانا چاہتا ہوں کہ ایم مہنگائی اور منی پور کے لیے بھی سٹینڈ کرتا ہے. آپ کے زمانے میں بہت زیادہ مہنگائی ہو گئی ہے اور منی پور کے حالات بہت خراب ہو گئے ہیں, لیکن آپ کانسٹنٹلی اس پہ سائلنٹ ہے. اس کے علاوہ آپ نے ملک کے اندر سے ان امپلائمنٹ ختم نہیں کی ہے. ششی تھرور صاحب یہ ساری باتیں کر رہے تھے الانگ ود فارمر چھتیس گڑھ چیف منسٹر بھوپیش باگلے کے ساتھ, اور انہوں نے کہا جی مودی جی آپ رام مندر کرتے ہو, گورنمنٹ کا کام نہیں ہوتا مندر بنانے کا, گورنمنٹ کا کام ہوتا ہے ملک کو سدھار کی طرف لے کے جانے کا. آپ کو جو ہے کیوں اپرچونٹی دی جائے تیسری بار جب آپ ملک کا جو ہے ہندوستان کا سدھار نہیں کر سکے ہو؟ تو ہمیں بالکل فیتھ ہے اس چیز کا کہ 4 جون کو گورنمنٹ چینج ہوئے گی, اور یہ کانگریس کی اسٹرینتھ تھی, اس کے ڈیموکریٹک پرنسپل تھے جس کی وجہ سے آپ جیسا ایک چائے والا جو ہے ہندوستان کا پرائم منسٹر بنا ہے. اور انہوں نے بہت زیادہ کریڈٹ دیا جو ہندوستان کے پہلے پرائم منسٹر تھے جواہر لال نہرو کو, اور انہوں نے کہا جی کہ ان کی وجہ سے ہندوستان کے